आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
यीशु मेरो निम्ति क्रुसमा बलि हुनुभयो, उहाँकै अनमोल रगतले पाप धुनुभयो। यीशु मेरो निम्ति क्रुसमा बलि हुनुभयो, उहाँकै अनमोल रगतले पाप धुनु हो। मेरे खातिर सबै निन्दा वहाले सहनु भयो, कठै मेरो प्रभुजीला कस्तो पीडा भयो, कस्तो पीडा भयो। यीशु मेरो निम्ति क्रुसमा बलि हुनुभयो। सत्य जीवन छाडी भागिरहने को निन्दा घृण धर्ममा लागिरहने को, बाटो सत्य जीवन छाडी भागिरहने को निन्दा घृण लागिरहने को, अनगिन्ती अपराध सबै उहाँले बोक्नु हो, अनगिन्ती अपराध सबै उहाँले बोक्नु हो। केवल मेरे निम्ति कष्ट भोग्नु भयो, कष्ट भोग्नु भयो। यीशु मेरो निम्ति क्रुसमा बलि हुनु भयो। कलवरीको डाँडातिर पहिला बढाउँदा कस्तो भयो होला, कठै क्रूसमा चढाउँदा कलवरीको डाँडातिर पाइला बढाउँदा कस्तो भयो होला कठै क्रूसमा चढाउँदा सम्झिल्याउँदा क्रूसको पीडा मन रोइरहन्छ सम्झिल्याउँदा क्रूसको पीडा मन रोइरहन्छ किनकि नयो मन पनि व्याकुल भइरहन्छ व्याकुल भइरहन्छ यीशु मेरो निम्ति क्रूसमा बलि हुनुभयो उहाँकै अनमोल रगतले पाप धुनुभयो मेरै खातिर सबै निन्दा उहाँले मेरो प्रभुजीलाई कस्तो पीडा भयो
प्रिय श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस् हामी प्रभुको नाममा स्वीकार गर्नेछौ प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ इच्छुक श्रोताहरूले तपाईहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ प्रिय श्रोता मित्र प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाईहरूलाई मेरो जय मसीह अनि नमस्कार साथै धेरै धेरै धन्यवाद छ तपाईहरूको यो अद्भुत पत्रहरूको लागि जुन म प्राप्त गरिरहेको छु तपाईहरूको प्रक्रियाको लागि तपाईहरूले प्राप्त गर्नुभएको आशिषको लागि परमेश्वरलाई धन्यवाद दिन चाहन्छु साथै तपाईहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु श्रोता म आशा गर्दछु कि यसरी नै आउने दिनहरूमा पनि पत्रचार गर्न भुल्नुहुने छैन र आफ्ना परिवार मित्र अनि मण्डलीका विश्वासीहरूलाई पनि यो कार्यक्रम सुन्नलाई उत्साह दिनुहुनेछ अनि उहाँहरूले पनि यो परमेश्वरको वचनको अध्ययनबाट आत्मिक लाभ प्राप्त गर्न सकुन् श्रोता तपाईहरूका प्रार्थनाका विषयहरू हामीले प्रभुमा सधैँ उचालिरहेका छौ यो आशा गर्दै कि प्रभुले प्रार्थना सुन्नुहुन्छ र सुनिरहनु भएको छ यदि तपाईहरूसँग कुनै प्रार्थनाका विषयहरू छन् भने अनि कुनै सुझावहरू छन् भने पनि हामीलाई पत्रको मार्फत लेख्न सक्नुहुनेछ हामी हृदयदेखि नै स्वागत गर्नेछौ र तपाईहरूको पत्रको हामी उत्तर दिनेछौ र तपाईहरूको सुझावहरूको हामी स्वीकार गर्नेछौ श्रोता आज हामी पवित्र बाइबलको अध्ययन दोस्रो इतिहास 36 अध्यायबाट गर्न गइरहेका छौ अनि म यो पनि तपाईहरूलाई भन्न चाहन्छु कि पुरानो नियमको पुस्तक इतिहासबाट आज हाम्रो अध्ययन अन्तिम हो म तपाई सबैलाई धन्यवाद भन्न चाहन्छु तपाईहरूले यस बाइबल अध्ययन कार्यक्रम निरन्तर रूपमा नियमित रूपमा सुनिरहनु भएको छ र यसमा भाग लिनु भएको छ अनि आशा गर्दछु कि तपाई सबैले यस इतिहासको पुस्तकबाट धेरै धेरै आत्मिक कुराहरू सिक्नु भएको छ र धेरै कुराहरू आफ्नो ज्ञानको निम्ति आत्मिक जीवनको निम्ति पनि लाभप्रद भएको छ तपाईहरूलाई मेरो यो विन्ती छ कि परमेश्वरको वचनको अध्ययनमा निरन्तर भाग लिनुहोला र आफ्ना परिवारहरूलाई पनि अनि मित्रहरूलाई पनि सुन्न उत्साह गर्नुहोला हामीले यो कार्यक्रम तपाईहरूको निम्ति नै चलाइरहेका छौं ताकि तपाई सबै आत्मिक रूपमा आशिषित हुनुहोस् र परमेश्वरको आशिष प्राप्त गर्नुहोस् शान्ति आनन्द अनि उहाँसँगको मिठो संगतिको आशा गर्दछु तपाईहरू निरन्तर यस बाइबल अध्ययन कार्यक्रममा भाग लिनुहुनेछ अमित्र दोस्रो इतिहास 36 अध्यायको मुख्य विषयवस्तु हो यहुदाको कैद अर्थात यहुदा राष्ट्रको बन्धुवा। मित्र, दक्षिण राज्य यहुदाको अन्त नजिक थियो। योशिया राष्ट्रको अन्तिम असल राजा थिए। उसको पछि आउने अरू सबै राजाहरू चाहिँ खराब, दुष्ट, भ्रष्ट राजाहरू थिए। एकजना पनि असल राजा आएनन् उनी पछि। तिनीहरूको दुष्ट शासनहरूले यहुदाको राज्यमा परमेश्वरको दण्डको अति नै तीव्र रूपमा चाँडै नै आउनलाई प्रेरित गर्यो। परमेश्वरप्रति तिनीहरूको मनोवृत्ति र त्यस राष्ट्रको विध्वंसको ल्याउने मुख्य घटनाहरूको कथनको बारेमा अति नै कम शब्दहरूमा सूचना दिइएको छ, जानकारी गरिएको छ। हजुर, हामी सबभन्दा पहिले देख्नेछौ यहोआहाजको शासन। दोस्रो कुरन्ती 36 अध्याय 1-3 पदमा यस प्रकार लेखिएको छ, त्यसपछि देशका मानिसहरूले योशियाका छोरा यहोआहाजलाई लिएर यरूशलेममा तिनका पिताको सट्टामा राजा तुल्याए। राजगद्दी आरोहण गर्दा तिनी 23 वर्षका थिए। तिनले यरूशलेममा 3 महिना राज्य गरे। तब मिश्र देशका राजाले यरूशलेममा तिनलाई पदच्युत गरे र यहुदामाथि 100 तोडा चाँदी र 100 तोडा सुनको कर लगाए। योशियाको यो छोरा यहोआहाजलाई मिश्रको राजाद्वारा पदच्युत गरेथे। तिनी दुष्ट दुर्जन राजा थिए र तिनी खालि सिंहासनमा 3 महिना मात्र बस्न सके। त्यसपछि हामी यहोयाकिमको शासनको देख्छौ। 5-7 पदमा भनिएको छ, राजगद्दी आरोहण गर्दा यहोयाकिम 25 वर्षका थिए। तिनले यरूशलेममा 11 वर्ष राज्य गरे। तिनले परमप्रभु आफ्ना परमेश्वरको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे। बेबिलोनका राजा नबुकदनेश्वरले तिनको देश आक्रमण गरेर तिनलाई काँसाका साङ्लाले बाँधेर बेबिलोनमा लगे। नबुकदनेश्वरले परमप्रभुको मन्दिरका कुनै कुनै भाँडाहरू लगेर बेबिलोनमा तिनको आफ्नै मन्दिरमा राखे। उसको शासनकालको अवधिमा बाबेलको राजा यहुदाको विरूद्धमा आउँदछन्। त्यसपछि हामी देख्छौ यहोयाकिनको शासन। 9 पदमा भनिएको छ, राजगद्दी आरोहण गर्दा यहोयाकिन 18 वर्षका थिए। तिनले यरूशलेममा 3 महिना 10 दिन राज्य गरे। तिनले परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो त्यही गरे। तिनले पनि त्यति लामो समयसम्म शासन गर्न पाएनन्। उसले त खालि 3 महिना 10 दिन मात्र सिंहासनमा बस्न पाए। त्यसपछि हामी देख्छौ सिदिकियाको शासन। सिदिकिया यहुदाको अन्तिम राजा थिए। 11-14 पदमा भनिएको छ, राजगद्दी आरोहण गर्दा सिदिकिया 21 वर्षका थिए। तिनले यरूशलेममा 11 वर्ष राज्य गरे। तिनले परमप्रभु तिनका परमेश्वरको दृष्टिमा जे कुरा खराब थियो त्यही गरे। परमेश्वरको वचन बोल्ने यर्मिया अगमवक्ताको सामु तिनले आफैलाई विनम्र पारेनन्। परमेश्वरको नाउँमा तिनलाई शपथ खुवाउने राजा नबुकदनेश्वरको विरूद्धमा तिनी बागी भए। तिनी अटेरी र हट्टी भएर परमप्रभु इसरायलका परमेश्वरतिर फर्किआउन तिनले इन्कार गरे। यसबाहेक अरू जातिहरूका सबै घिनलाग्दा कामहरू गरेर परमप्रभुले यरूशलेममा पवित्र गर्नुभएको उहाँको मन्दिरलाई अपवित्र पारेर पुजारी र मानिसहरूका सबै नायकहरू झनझन विश्वासघाती भए, जुनको परिणामस्वरूप हामी देख्छौ यहुदा आखिरमा सम्पूर्ण रूपमा कैदमा बन्दुवामा लगिन्दछ। नबुकदनेश्वरले यो भन्दा पहिले 2 पल्ट आक्रमण गरेर पहिलो पल्ट यहोयाकिमलाई बाँधेर बाबेलमा ल्याए। त्यस बेला परमप्रभुको भवनका कुनै कुनै भाँडाहरू लगेर बाबेलमा तिनको आफ्नै महलमा राखे। त्यसपछि दोस्रो पल्ट नबुकदनेश्वरले आफ्ना सैनिकहरूलाई पठाएर परमप्रभुको भवनका असल असल भाँडाहरू समेत यहोयाकिमलाई बाबेलमा ल्याए। अहिले यो नबुकदनेश्वरको तेस्रो आक्रमण हो र अन्तिम आक्रमण पनि हो। नबुकदनेश्वर आखिरमा त्यहाँ आएर यरूशलेम शहरलाई आगो लगाइदिन्छन्। धेरै मानिसहरू मर्दछन् र बाँकी बचेकाहरूलाई कैदमा लाँदछन्। यो किन त भन्दा पहिलो परमेश्वरको स्पष्टीकरण छ। 15-20 पदमा भनिएको छ, आफ्नो प्रजा र आफ्नो वासस्थानमाथि दया गर्नुभएका हुनाले परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरले तिनीहरूलाई आफ्ना दूतहरूद्वारा घरिघरि चेतावनी दिनुभयो। तर परमप्रभुको क्रोध उहाँका मानिसहरूमाथि नपरुन्जेल तिनीहरूले उहाँका दूतहरूलाई हँसी ठट्टा गर्न, उहाँको वचनहरूको निन्दा गर्न र उहाँका अगमवक्ताहरूको गिल्ला गर्न छोडेनन् अनि त्यो शान्त हुन सकेन। उहाँले तिनीहरूका विरूद्धमा बेबिलोनीहरूका राजालाई ल्याउनुभयो, जसले वासस्थानभित्रै तिनीहरूका जवान मानिसहरूलाई तरवारले मारे र जवान मानिस, युवती, वृद्ध, कमजोर कसैलाई पनि तिनले छोडेनन्। परमेश्वरले ती सबैलाई नबुकदनेस्सरको हातमा सुम्पिदिनुभयो। उनले परमेश्वरको मन्दिरका साना ठूला सबै भाँडाहरू र परमप्रभुको मन्दिर र राजा र तिनका अधिकारीहरूका दामी दामी थोकहरू सबै लगे। उनीहरूले परमप्रभुको मन्दिर जलाइदिए र यरुसलेम शहरको पर्खाल भत्काइदिए। उनीहरूले शहरका सबै महलहरू जलाइदिए अनि त्यहाँका सबै दामी दामी सामानहरू सर्वनाश गरे। तरवारबाट उम्किएकाहरूलाई उनले कैद गरेर बेबिलोनमा लगे र फारसको राजसत्ता नउन्जेल तिनीहरू उनका र उनका छोराहरूका दास दासी भए। अहिले अर्को पदले परमेश्वरको दण्डको लागि अर्को कारण स्पष्टीकरणको दिन्छ। यो अति नै चाखलाग्दो छ। 21 पदमा भनिएको छ, यर्मिया अगमवक्ताद्वारा परमप्रभुको वचन पूरा हुनलाई 70 वर्ष पूरा नहुन्जेल इसरायलको देशले विश्रामको पूरा समय नकाटुन्जेल नाश भएको सबै समयभरि नै देशले सबातको विश्राम पालन गर्दै रह्यो। देख्नुभयो, यसमा परमेश्वरले दुईवटा उद्देश्यको पूरा गर्नुभयो। परमेश्वरले जे काम गर्नुहुन्छ त्यसमा परमेश्वरसँग सधैँ आफ्नो मनमा धेरै कुराहरू हुन्छन्। पहिलो कुरा त तिनीहरूले अगमवक्ताहरूको कुराहरूलाई अस्वीकार गरे, इन्कार गरे। तिनीहरू उद्धार लिएको समयमा रहिरहेका थिए। यो समयभन्दा 100 वर्ष पहिले तिनीहरूलाई कैदमा परमेश्वरले पठाउन सक्नुहुने थियो र त्यसमा कुनै अन्यायको कुरा थिएन। एकजना प्रचारकले भनिरहेका थिए, मलाई कहिले कहीँ यस्तो लाग्छ कि हाम्रो राष्ट्र उद्धार लिएको यो समयमा रहिरहेको छ, अनि यो प्राय राष्ट्र र मण्डली व्यक्तिहरूको निम्ति सत्य हुन सक्छ। परमेश्वरले कति समयसम्म हामीलाई हाम्रा पापहरूमाथि धीरज राख्न सक्नुहुन्छ? यहुदा राष्ट्रको लागि तिनीहरूको समय आइसकेको थियो। त्यहाँ अब कति पनि त्यसको समाधान वा उपचार थिएन। दोस्रो कुरा हो, इसरायलीहरूले 490 वर्षसम्म विश्रामिक वर्षहरूको मानेका थिएनन्, पालन गरेका थिएनन्। तिनीहरूले त्यस मुलुकको परमेश्वरको वासस्थानको उल्लंघन गरिरहेका थिए, जुन व्यवस्था तिनीहरूले त्यस मुलुकमा आफ्नो खुट्टा राख्नभन्दा पहिले दिनुभएको थियो। लेवी 25 अध्याय 1-5 पदमा भनिएको छ, परमेश्वरले सिनै पर्वतमा मोसालाई भन्नुभयो, इसरायलीहरूलाई यसो भन, मैले तिमीहरूलाई दिने देशमा तिमीहरू पुगेपछि भूमिले पनि परमप्रभुमा विश्राम मनाओस्। 6 वर्ष आफ्नो खेत रोप्नु, 6 वर्ष आफ्नो दागबारी छिबल्नु, तिनका फलहरू बटुल्नु, तर 7 वर्षमा भूमिलाई विशेष विश्राम होस्, परमप्रभुको निम्ति विश्राम। 7 वर्षमा तिमीहरूले खेत नरोप्नु, दागबारी नछिबल्नु, तिमीहरूको फसलमा आफै उम्रेको उब्जनी नकाट्नु, नछिबलेको बोटका दागहरू जम्मा नगर्नु, भूमिलाई त्यो विशेष विश्रामको वर्ष होस्। अहिले तिनीहरूको लोभ लालचको कारण तिनीहरूले भूमिलाई आफ्नो विश्रामहरूको आनन्द उठाउन अनुमति दिएनन्। अर्को शब्दमा, परमेश्वरले आज्ञा गरे अनुसार तिनीहरूले प्रत्येक 7 वर्ष जमीनलाई केही अन्न बाली नरोपिकन बाँझो रहन दिएनन्। तिनीहरूले सोचे कि यस नियम व्यवस्थाबाट तिनीहरू मुक्त भइसकेका छन्। त्यो कति पनि लागू छैन। करिब 490 वर्षदेखि तिनीहरूले त्यो गरिरहेका थिए। त्यसपछि परमेश्वरले भन्नुभयो, म त्यस मुलुकबाट 70 वर्षसम्म बाहिर धपाउने छु, ताकि त्यस मुलुक र जमीनले आफ्नो विश्रामहरूको आनन्द उठाउन सकुन्। त्यही नै कारण बन्दुवा वा कैद 70 वर्षसम्म रहेको थियो। यो अति नै महत्वपूर्ण र उल्लेखनीय कुरा हो। देख्नुभयो मित्र, परमेश्वरको कहिले ठट्टा नगरौं। गलाती 6:7 भन्छ, धोकामा नपर, परमेश्वरको ठट्टा हुने छैन, किनभने मानिसले जे रूप्दछ त्यसैको पनि कटनी गर्नेछ। अमित्र, हामीले यस पुस्तकमा देखिसकेका छौ कि यद्यपि त्यहाँ राष्ट्रमा सामान्य तवरमा विनाश र पतन भए तापनि त्यहाँ जागृतिको, नवीकरणको र सुधारका पाँच अवधिहरू आएका थिए। त्यस प्रत्येक पाँच जागृतिको समयमा मानिसहरू परमेश्वरको वचनको आज्ञाकारितामा फर्केथे, अनि जब जब त्यो भयो अर्थात मानिसहरू परमेश्वरको वचनमा फर्के, त्यसले मानिसहरूलाई पश्चातपतिर र राष्ट्रको अस्थायी सुधारतिर डोर्यायो। त्यसपछि निम्न पदहरूमा हामी देख्छौ मन्दिर बनाउने कोरेसको घोषणा, दोस्रो इतिहास, भविष्यको लागि उज्जवल आशा सहित अन्त हुन्छ। 22-23 पदमा भनिएको छ, फारसका राजा कोरेसको पहिलो वर्षमा यर्मियाद्वारा भनिएको परमप्रभुको वचन पूरा हुन परमप्रभुले फारसका राजाको हृदय उत्तेजित पार्नुभयो, अनि उनले आफ्नो साम्राज्यभरि नै मुखाइले र लिखित रूपमा यसो भनेर एउटा घोषणा निकाले। फारसको राजा कोरेस यसो भन्दछ, परमप्रभु स्वर्गीयका परमेश्वरले पृथ्वीका सबै राज्य मलाई दिनुभएको छ, अनि उहाँले नै मलाई यहुदाका यरूसलेममा उहाँको निम्ति एउटा मन्दिर बनाउन आज्ञा गर्नुभएको छ। उहाँका प्रजाको हरेक मानिसलाई जो अहिले तिमीहरूका बीचमा छ, म त्यसलाई भन्दछु परमप्रभु त्यसका परमेश्वर त्यससँग रहन्, अनि त्यो मानिस उक्लेर यरूसलेममा जाओस्। यो कथन एज्राको पुस्तकको परिचयमा दोहोरिएको छ, जुनले यो पोइन्टबाट ऐतिहासिक रेकर्डको निरन्तर जारी राख्छ। यो कुराको देख्न अद्भुत कुरा हो कि यद्यपि परमेश्वरले आफ्ना जनलाई कैदमा वा बन्दुवामा पठाउनु भए तापनि उहाँले तिनीहरूलाई भुल्नु भएन। उहाँ कति दयालु वा अनुग्रही हुनुहुन्छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
जिंदगी माँ कति पल रहे थे, जिंदगी माँ कति पल हंसे थे, हो जिंदगी माँ कति पल रहे थे, जिंदगी माँ कति पल हंसे थे, खुशी मा पनि सादी रह्यो, दुख मा पनि सादी रह्यो, यीशु मेरो मोती
तेरा था। जिंदगी माँ कति यस्ता पल आए मेरो विश्वास लाए कमजोर बनाउने हो। जिंदगी माँ कति यस्ता पल आए मेरो विश्वास लाए कमजोर बनाउने। तर मेरो पाइलालाई तपाईले दोर्याउनु भो यसु मेरो मुक्तिदाता, यसु मेरो मुक्तिदाता तपाईलाई धन्यवाद चढाउँछु। मेरो हृदय देखि नै यसु मेरो मुक्तिदाता, यसु मेरो मुक्तिदाता।
प्रिय श्रोता, यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईका प्रार्थनाका विषय छन् र हामीले तपाईको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।